यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन अन्त्य। प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान। र भारतको पश्चिम बंगालमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा 7 जनाको मृत्यु। संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम मन्त्री परिषदको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन चैत 19 गते अर्थात आज राति 12 बजेपछि अन्त्य गर्ने निर्णय गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 6 शिखर सम्मेलनमा भाग लिन आज ब्याङ्कक प्रस्थान गर्नुभएको छ। थाइल्याण्डका प्रधानमन्त्री पेटोङ ट्रान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा 21 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षीबीच नेपाल थाइल्याण्ड सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली यही चैत 22 गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्र प्रमुखहरूसँग उहाँले भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओली यही चैत 23 गते स्वदेश फर्कने कार्यक्रम छ। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको 76 वर्षको उमेरमा निधन भएको छ। स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उहाँको आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। रूपन्देही क्षेत्र नम्बर 3 प्रतिनिधि सभामा निर्वाचित उहाँ विगत 3 वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित हुनुहुन्थ्यो। प्रतिनिधि सभाको आजको बैठक सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ। सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नु भएको थियो। प्रस्ताव सर्वसम्मतिबाट पारित भयो। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित सांसद बोहराको 76 वर्षको उमेरमा आज बिहान निधन भएको हो। सभामुखले विविध कारणले लगातार 10 वा सोभन्दा बढ़ी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना पनि आज सुनाउनुभयो। बैठकमा उहाँले संसदको चालू अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार बारे पनि जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ। आज सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो। झण्डै 2 महिना अघि रासोपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरे समक्ष निवेदन दिनुभएको थियो। सोही मागलाई स्मरण गराउन आफूहरूले सभामुखसँग भेट गरेको रासोपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सरकारले पवित्र महिना रमदान एवं ईद पर्वका अवसरमा 166 जना नेपाली बन्दीलाई आम माफी दिएकोमा संयुक्त अरब इमिरेट्स यूएई सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यूएई सरकारको सो कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ। अबुधाबी स्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आम माफी दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक 18 घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको अभिवृद्धिका लागि गत कार्तिक 23 यही चैत 18 गतेसम्म 5 महिना दैनिक 10 घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो। आजदेखि विमानस्थल बिहान 6 राति 12 बजेसम्म खुल्ला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले आफ्नो 75 वार्षिकोत्सव तथा हीरक महोत्सवको अवसरमा आज प्रभात फेरीको आयोजना गरेको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट शुरू भएको प्रभात फेरी माइतीघर मण्डला भद्रकाली पुतली सड़क न्यू प्लाजा अनामनगर र हनुमान स्थान हुँदै रेडियो नेपालको प्रांगणमा पुगेर समापन भयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुरूप रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्ना काम अगाडि बढाउनु पर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य अनिता गुरूङ निमित्त प्रशासकीय अधिकारी कार्यवाहक प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री र निमित्त नायब कार्यकारी निर्देशक पुष्कर राज गौतमले सार्वजनिक सेवा प्रसारण नेपालका कामहरूलाई प्रभावकारी ढंगबाट अगाडि बढ़ाउन सबै कर्मचारीहरू दत्तचित्त भएर लाग्नुपर्ने धारणा राख्नुभयो। गत असोजको दोस्रो साताको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरे बगर बनाएको वैकल्पिक बाटोमा सवारी साधन सञ्चालन भइरहेको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका पाँच चौकी डाँडाबाट सिन्धुलीको सीमाना बर्खे खोलासम्म अहिले वैकल्पिक सड़क बनाएर खोलाको बगरे बगर सवारी सञ्चालन हुँदै आएको हो। काठमाडौँबाट पूर्वी तराई जाने छोटो दूरीको यात्रा बीपी राजमार्ग सबैको छनौटको गन्तव्य हो। बाँकेमा 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ अघि बढ़ेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको 41% काम पूरा भएको छ। आर्थिक वर्ष 2062/63 सिक्टा सिंचाई आयोजनाको काम शुरू भएको थियो। नेपालगंजबाट संवाददाता नवीन गिरी।
पहिलो पटक 12 अर्बको गुरु योजना स्वीकृत भएर काम अघि बढ़ेको थियो। उक्त गुरु योजनामा राप्ती सोनारी दुई अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने योजना मात्रै थियो। विस्तारै आयोजनाको कार्यक्षेत्र बढ़दै गयो, पूर्वी नहर पनि थपियो। त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा प्रशाखाहरू थप हुँदै गए। राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका लागि कामहरू पनि थपिँदै गए। दोस्रो पटक 2074 सालमा 25 अर्बको गुरु योजना स्वीकृत भयो। पछिल्लो पटक फेरि 2079 सालमा 52 अर्बको गुरु योजना स्वीकृत भएको छ। त्यसै अनुसार अहिले सिक्टा सिंचाई आयोजनाले काम गरिरहेको छ। आयोजना निर्देशक राजु आचार्य।
52 अरब मध्ये 21 अरबको काम भइसकेको छ। प्रतिशत भन्नुपर्दाखेरि 41% जति चाहिँ काम भयो, तर यसैलाई शुरूको लागतसँग तुलना गर्नुपर्दाखेरि 100% भन्दा बढी भयो। दोस्रो गुरु योजना 25 अरबको सँग तुलना गर्दाखेरि करिब 90% जति काम भइसक्यो। यसको बढ्दै जाँदाखेरि त्यसको चाहिँ प्रगति झन घट्दै गएको देखियो, तर त्यो वास्तविकता अलिक फरक छ।
अहिले पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेको छ। पूर्वी नहर पूरै 52 किलोमिटर मध्ये अहिले 42 किलोमिटर निर्माण सम्पन्न भएर पानी पुगिसकेको छ। पश्चिम नहर पनि 50 किलोमिटर निर्माण भइसकेको छ। कतिपय ठाउँमा किसानहरूले पम्प सेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैले पनि 4 वटा लिफ्ट सिंचाई बनाइदिएको छ। आयोजना निर्देशक आचार्य।
पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेका छ। यद्यपि पूर्वी नहरको पुरै हाम्रो 52 किलोमिटर नहर बन्न बाँकी छ, 42 किलोमिटरसम्म नहर त बन्यो। 42 किलोमिटरसम्म त पानी त पुगिसकेका छ, किसानले त पानी पाउँछन् त्यहाँबाट 42 किलोमिटरसम्मलाई। त्यसै गरी पश्चिम नहर पनि 50 किलोमिटर नहर बनिसकेका छ।
43,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने उद्देश्य रहेकोमा अहिले 21,000 हेक्टरमा आंशिक रूपमा सिंचाई भइरहेको छ। स्वीकृत पछिल्लो गृह योजना अनुसार आर्थिक वर्ष 2089/90 सिक्टा सिंचाई आयोजनाको काम सक्ने लक्ष्य छ। आयोजनालाई अघि बढ़ाउन केही चुनौती भने देखिएका छन्। के छन् त चुनौती? पुनः एकपटक आयोजना निर्देशक आचार्य।
सिक्टा सिंचाई आयोजना प्रति मान्छेहरूमा चाहिँ नेगेटिभ छ, त्यसलाई चाहिँ हटाउने एउटा ठूलो चुनौती छ। अनि अर्को कुरा, अब यो बस्ती विकासलाई अलिक व्यवस्थित गरेर सिंचित क्षेत्र भविष्यमा कति बाँकी रहने भन्ने कुरा चुनौती छ। बजेटको समस्या छ। हाम्रो गुरु योजनामा यो आर्थिक वर्षमा 1 अरब 55 करोड विनियोजन छ, जबकि मास्टर प्लानले यो वर्ष 3 अरब भन्छ।
आकाशे खेतीको भर पर्नु पर्ने बाँकेवासीका लागि 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माणाधीन सिक्टा सिंचाई आयोजना यस क्षेत्रका लागि वरदान साबित हुने विश्वास लिइएको छ। नवीन गिरी, रेड नेपाल, नेपालगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नुजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपाल ऑयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले गए रातीदेखि लागू हुने गरी डिजल मट्टीतेलको साबीको खुद्रा बिक्री मूल्यमा प्रति लिटर 2 रूपियाँ र हवाई इन्धन आन्तरिकतर्फ 7 रूपियाँ घटाएको हो। इण्डियन ऑयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य सूची अनुसार डिजल, मट्टीतेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकोले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले प्रष्ट पारेको छ। कैलालीको गौरी गंगा नगरपालिका वडा नम्बर 10 बालमैत्री वडा घोषणाको अन्तिम चरणमा पुगेको छ। 2080 साल फागुनदेखि बालमैत्री वडा घोषणाको काम शुरू गरेको नगरपालिकाले क्रमशः नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको हो। कैलालीबाट संवाददाता हिशुर साउद।
2080 साल फागुनबाट बालमैत्री वडा घोषणाको काम शुरू गरेको नगरपालिकाले यही चैत मसान्तसम्म बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ। बालमैत्री वडा घोषणाका लागि आवश्यक पर्ने बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका 51 सूचक मध्ये 41 सूचक पूरा भएका छन्। अन्य 10 सूचक पनि अन्तिम चरणमा पुगेका पालिकाले बताएको छ। बालमैत्री वडा सहजकर्ता दीपक ताम्राकार।
एक वर्षको पिरियडमा हाम्रा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास गरेर जम्मा 51 सूचक रहेका छन्। यी 51 सूचक मध्ये अहिले गौरीगंगा नगरपालिका हाम्रो 10 नम्बरमा 41 सूचक पूरा गरिसकेका छौँ हामीले। अब लगभग 10 सूचक मात्र हाम्रो बाँकी रहेका छन्।
बालमैत्री वडा घोषणाका लागि विभिन्न संघ संस्थाहरूले पनि सघाइरहेका छन्। त्यसले गर्दा पनि आफूलाई काम गर्न सहज भएको छ। अहिलेसम्म 41 सूचक पूरा भएकाले चैत मसान्तभित्र सबै सूचक पूरा गरेर वडालाई बालमैत्री वडा घोषणा गरिने बताउनुहुन्छ वडा नम्बर 10 वडा अध्यक्ष नरसिंह सार्की।
जुन 10 सूचक बाँकी छन् त्यो बाँकी पुरै छैन कि ती सूचकहरू 80% पुग्नु पर्नेमा 70-72% पुगेका छन्। त्यसैले केही दिनपछि हामी यी सूचकहरूलाई पूरा गर्छौँ।
बालमैत्री वडा घोषणाका लागि सञ्चालन भएको अभियानमा सबै सरकारवाला पक्षहरूले पनि आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन्। सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दान बहादुर खाती।
बालमैत्री स्थानीय शासन गौरीगंगा नगरपालिका 10 कैलाली जिल्लामै पहिलो घोषणा गर्नु एउटा अवसरको रूपमा र भोलि इतिहासमा पनि देखिनेछ। अब हामीले आएका बालमैत्री स्थानीय शासनको लागि शिक्षा क्षेत्रमा हामीले गर्न सक्ने व्यक्तिगत तरिकाले र विद्यालयमा शिक्षक साथीहरूले गर्ने हामी चाहिँ एकैबद्ध भएर लाग्नेछौँ।
वडा नम्बर 10 बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारी शुरू गरेको गौरीगंगा नगरपालिकाले 2083 सालभित्र पालिकालाई नै बालमैत्री स्थानीय शासन पालिका घोषणाको तयारी गरेको छ। गौरीगंगा नगरपालिकाले पहिलो पटक वडा नम्बर 10 बालमैत्री वडा घोषणाको तयारी गरि र यसको घोषणापछि विस्तारै सबै वडालाई बालमैत्री वडा घोषणा गरेर जाने योजना बनाएको छ। गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवी दत्त खनेल।
2083 सालभित्र हामीले बालमैत्री नगरपालिका घोषणा गर्ने भनेर हाम्रो कार्यपालिकाले निर्णय गरेको म तपाईँलाई जानकारी गराउन चाहन्छु, ताकि शुरू गौरीगंगा नगरपालिकाको वार्ड नम्बर 10 गर्ने भनेर पनि निर्णय गरेका छौँ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 2087 सालसम्म सबै पालिकालाई बालमैत्रीले तोकेका सूचक पूरा गरी बालमैत्री स्थानीय तह घोषणा गरिसक्ने लक्ष्य राखेको छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
कैलालीमा स्थानीय तहहरूलाई बालमैत्री घोषणा गर्ने तयारी शुरू। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको पश्चिम बंगालमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा 7 मृत्यु भएको छ। गैराती पश्चिम बंगालको परगना जिल्लामा रहेको एउटा घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा 7 मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। मृत्यु हुनेमा 4 बालबालिका र 2 महिला छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन अन्त्य। प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान। र भारतको पश्चिम बंगालमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा 7 मृत्यु। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।